हुआ था और ये पट्टी का जो साउथ ईस्टर्न सूबा है अफगानिस्तान का, जिसका पाकिस्तान के साथ बॉर्डर है, उस सूबे की गयान डिवीजन या डिस्ट्रिक्ट में हुआ था। और अब तक जो खबरें आई है, एक तो ये बहुत बड़ी खबर थी कल, सारे जो जो अफगान और इंटरनेशनल मीडिया आपने देखा कि सबके हेडलाइंस जो थे यही पर फोकस कर रहे थे। और जब हमने बात की अफगानिस्तान के जो सिक्योरिटी फोर्सेस के अहलकार और बागराम में जो यूएस फोर्सेस के अहलकार हैं, उनका कहना था कि ये एक मामूल ऑपरेशन था। सिर्फ यही मालूमात थी कि उधर इस डिस्ट्रिक्ट में अलकायदा का एक सेल है और ये भी कहा जा रहा है, और इंडिकेशंस जो है ये भी कहते हैं कि एक हॉस्टेज भी है। लेकिन अब तक जो कल और हमने बात की इन लोगों के साथ, वो कंफर्म नहीं कर रहे थे कि हमें पता था कि अली हैदर गिलानी जो है इनके पास मौजूद है। लेकिन उन्होंने ये हतमी कहा कि ये हम तो मामूल के साथ ऑपरेशन करते हैं अफगानिस्तान में, और जो भी कैदी है तालिबान या अलकायदा या किसी भी ग्रुप के साथ, उसको रिहा करना हमारा काम है। तो इसी लिहाज से वो ये ऑपरेशन कर रहे थे, तो और अनएक्सपेक्टेडली इनको गिलानी साहब जो है वो मिला है और उसको बाजियाब किया।
अच्छा अच्छा जी, आप हमारे साथ रहें। इस वक्त हम पाकिस्तान चलते हैं, जहां से दिफाई तजिया कार ब्रिगेडियर सैद नजीर ने हमें ज्वाइन किया है। ब्रिगेडियर सैद, आप भी जानते हैं कि इस तरह का जब ऑपरेशन होता है, तीन मुल्कों के बीच ये ऑपरेशन हुआ जिससे अली हैदर गिलानी बाजियाब हुए, किस तरह की खुफिया मालूमात का तबादला हुआ होगा ताकि गिलानी तक पहुंचा जाए? ब्रिगेडियर सैद नजीर,
इस ऑपरेशन का ताल्लुक है जो कि अमेरिकन और अफगान फोर्सेस ने किया है, और इस किस्म के ऑपरेशन के लिए सबसे बड़ी बात और जरूरी बात इंटेलिजेंस इंफॉर्मेशन होती है, और वो इंफॉर्मेशन को टेक्निकल और ह्यूमन तरीके से कंफर्म किया जाता है, उनको कोलेट किया जाता है, और एक्टिविटीज पर एक सर्वेलेंस की नजर रखी जाती है, और ये सर्वेलेंस के नतीजे में जो इंफॉर्मेशन वहां से आते हैं तो फिर उससे वो अंदाजा लगाते हैं कि भाई ये सिर्फ टेररिस्ट एक्टिविटी है या यहाँ पर कोई हाई वैल्यू टारगेट है या यहाँ पर कोई और किस्म के मतलब है कि कोई ऐसी बड़ी मीटिंग हो रही है या यहाँ से कोई प्लानिंग की जाती है। और फिर इसके अलावा सिंस अफगानिस्तान करते तो उसके जरिए फिर बाकी जो लोकल है जो उनके कॉन्फिडेंट होते हैं या जो मुखबिर होते हैं उनसे भी ये चीज कंफर्म की। लेकिन इसके लिए बड़ी एहतियात की जरूरत होती है क्योंकि ये बड़ा सेंसिटिव मामला होता है और बड़े नीड टू नो बेसिस पर इनको शेयर किया जाता है, और फिर इस पर ये भी नजर रखते हैं और कि टाइमली हो और टाइमली एक्शन भी हो, ऐसा न हो कि टारगेट को नुकसान, जो अगर रेस्क्यू ऑपरेशन है तो कैप्टिव को नुकसान न पहुंचे, और अगर किसी को मारना हो तो वो उधर से न निकल जाए, और अगर इसके लिए मजीद लोग आ रहे हैं तो उनको भी ट्रैप किया जाए। तो ये पूरे मालूमात को सामने रखकर और फिर खुसूसी तौर पर जहां पर हेलीकॉप्टर इस्तेमाल हो रहे हो, जहां पर के एक दो फोर्सेस आपस में ऑपरेशंस कर रहे हो, तो जाहिर है इसके लिए प्लानिंग भी की होगी और इसके लिए पहले से इंफॉर्मेशन के तबादले और मतलब है कि जो उनके दरमियान जो प्लानिंग की जो मेटिकुलस कोऑर्डिनेशन है वो भी अपनी जगह पर हो चुकी होगी। लेकिन एक बात वो नजर आ रही है कि जो जहाज से ब्रीफिंग हुए ब्रिगेडियर जनरल चार्ल्स ने, उसने कहा है कि वहां पर एक आदमी था जो कि रिएक्ट नहीं कर रहा था या फायर नहीं कर रहा था या फाइट नहीं कर रहा था। लेकिन इसके साथ ये भी इंफॉर्मेशन देते हैं कि सात और भी जो कैप्टिव्स थे वो भी मौजूद थे जो कि अप्रैल में वजीरिस्तान से अगवा किए गए थे। अच्छा। जो कि सजना ग्रुप ने उनको गर्भमाल बनाया हुआ था। अच्छा। और तो अब इसमें थोड़े से मिसिंग लिंक से वो पूरी तरह से डिटेल सामने नहीं आए हैं कि इन्होंने रेस्क्यू ऑपरेशन के तौर पर इसको कंडक्ट किया या रेड के तौर पर इसको कंडक्ट किया या इसको कॉर्डन करके और फिर टेररिस्ट को मारकर, और फिर उन्होंने कॉम्बिंग ऑपरेशन, सर्चिंग ऑपरेशन किए।
अच्छा जी, हम लौटते हैं अफगानिस्तान की तरफ। जुबैर बाबक, आप हमें बताएं, कुछ इल्म है आपका कि कोई तावान दिया गया? जाहिर है कि ये बड़े हाई वैल्यू टारगेट थे, वजीर, साबिक वजीर आजम के बेटे भी थे, इस उनको छुड़ाने के लिए कोई अदायगी के बारे में कुछ मालूमात आई है सामने?
अब तक जो सामने आया है वो तो यही था कि अलकायदा ने कुछ उनके अफराद जो थे उनकी जो छुड़ाने के लिए डिमांड करते थे, और मेरे ख्याल में ये अबडक्शन जो था ये पैसों के लिए नहीं था, क्योंकि एक बहुत बड़ा मामला था और सिर्फ जो अपने जो उनके लोग थे उनको रिहा करने के लिए हुआ था। लेकिन अब जब बात आती है रेड का और जो छापे का, तो इसमें ये जाहिर होता है कि इसमें कोई किस्म की जो तावान है उनकी बात नहीं आती, क्योंकि ये फोर्स पर रिहा किया गया है, बाजियाब किया गया है। ये तो एक पीसफुल मामला नहीं था कि अब भाई हम जाए या उसको धोखा दे उसको रिहा करे। ये एक रेड हुआ है, जब अफगानिस्तान की जो दिफा वजारत है उन्होंने कहा कि इस रेड में 4 अलकायदा मेंबर जो है वो मारे गए हैं, और उसके बाद अली हैदर गेलानी जो है उसको रिहा किया गया है।
अच्छा जी, आप हमारे साथ रहें, हमें जो कॉल्स आती हैं उनको भी हम थ्रू करते हैं, हमें बहुत सारे लोग जो हैं वो कॉल करने की कोशिश करते हैं। जी, मुरीद खान ने कॉल किया है मियांवाली से। जी जनाब, कहिए मुरीद खान। जी जनाब, कहिए मुरीद खान। जी जी जी, कहिए कहिए।
सोशल से बात करूं, मैं ये ऐड करना चाहता हूं कि ये गिलानी साहब का बेटा मुल्तान से अफगानिस्तान कैसे पहुंचा, और दूसरी बात यह है कि क्या ये सलमान तसीर का बेटा और गिलानी साहब का बेटा ये कोई तलबान जहन के तो नहीं है, क्योंकि वो इतना अरसा कैसे जिंदा छोड़ा उन लोगों ने उनको, और उनको क्या जरूरत थी इनको पकड़े रखने की।
बहुत आपने अच्छा नुक्ता उठाया है, हमें और भी कॉल्स आ रही हैं उनको भी हम थ्रू करते हैं। लेकिन ब्रिगेडियर सैद, जिस तरह से एक इशारा दिया गया आपके इल्म में है, चंद साल पहले हमने जब मालूमात की तो हमें मालूम हुआ कि अली हैदर गिलानी को खैबर पख्तूनख्वा में या शायद फाटा में रखा गया था, और फिर वहाँ रेड हुआ जिसके नतीजे में शायद उनको फिर एक और जगह पर ले जाया गया। ये बताइए, आपकी क्या मालूमात है कि अफगानिस्तान, पाकिस्तान और अफगानिस्तान के बीच किस तरह से इन लोगों को ले जाया जाता है? ब्रिगेडियर सैद जी,
दो बातें, एक तो सलमान की थी और दूसरा अली गिलानी की। अली गिलानी को तो गार्ड को मारकर उन्होंने अगवा किया था, और फिर चंद दिन के लिए उन्होंने पाकिस्तान के मजाफात में रखा था, और वो इसलिए भी रखे हैं ताकि इंटेलिजेंस और जो सिक्योरिटी वाले।
जी ब्रिगेडियर सैद, हम आपको दोबारा कॉल करते हैं। लेकिन ज़ुबैर बाबक, जो एक अहम बात है इस पूरे ऑपरेशन में, और मैं चाहूँगी कि आप इस पर कुछ तबसरा करें, कि आप जानते हैं पिछले दिनों अफगानिस्तान पाकिस्तान के बीच में कुछ कशीदगी हो गई थी, लेकिन अब हम देखते हैं कि एक फ़ौजी तआवुन शुरू हो गया है। आप समझते हैं कि ये कितना खुशाइन है दोनों मुल्कों के लिए?
ये बहुत ज़रूरी सवाल आपने किया। आपको अगर पता हो, कल ही से जो अली गिलानी रहा और बाजियाब हो गया है अफगानिस्तान में, अफगान सिक्योरिटी फोर्सेस और अमेरिकी सोल्जर्स के कोशिशों से, इसी दिन कल जो है ना वो अफगानिस्तान और पाकिस्तान के दरमियान जो मेन बॉर्डर है तोरखम, जिसका गेट वो बंद किया गया है, और यही रास्ता है जिस पर हजारों लोग रोजाना आते जाते हैं। तो यही ये एक मिसाल है अफगानिस्तान और पाकिस्तान के दरमियान कशीदगी का। तो मेरे ख्याल में इसी दिन जब ये कार्रवाई हुई है और अली गिलानी बाजियाब हो गए हैं अफगानिस्तान में, मेरे ख्याल में एक बहुत बड़ी बात है। न तनहा जो बॉर्डर इश्यूज है पाकिस्तान के साथ और जो लड़ाई हो रही थी छोटी बॉर्डर पर, उसमें कमी आएगी और जो पॉलिटिकल रिलेशन है उसमें बेहतरी आएगी। और अगर इसको आप एक मिसाल ले ले, जो कोऑर्डिनेशन हो गया है और ये मिलिट्री कार्रवाई अफगानिस्तान में हो गई है, अगर हम माने कि इसमें जो इंटेलिजेंस मालूमात शरीक किए गए होंगे पाकिस्तान अफगानिस्तान और अमरीका के दरमियान, तो इसको अगर एक मिसाल ले ले और आइंदा के लिए एक पॉजिटिव तरीके से इस कोऑपरेशन को इस्तेमाल किया जाए, तो वो दिन दूर नहीं जब इस रीजन में जो 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 टेररिज्म का प्रॉब्लम है और दोनों ममालिक इस खतरे में फंस गए हैं, तो उससे छुटकारा हासिल करने के लिए एक अच्छा मौका है।
बहुत शुक्रिया। हमारे साथ थे अफगानिस्तान से सीनियर सहाफ़ी और सियासी तज्ज़ियाकार ज़ुबैर बाबक अरखेल। ब्रिगेडियर सैद नज़ीर, आप हमारे साथ रहें, लेकिन इस वक्त एक मुख्तसर ब्रेक लेते हैं।
पाकिस्तान और अफगानिस्तान के दरमियान तोरहम के मुकाम पर अहम सरहदी गुजरगाह तोरहम बुद्ध को दूसरी रोज भी हर किस्म की नकल व हरकत की।
जब उनको मुहाजरीन का सामना करना पड़ा तो उन्होंने कहा हाँ हम मुहाजरीन को लेने को तैयार हैं, लेकिन मुसलमान मुहाजरीन को लेने को तैयार नहीं है।
Cooperation with countries like Pakistan, which we're already partnering with in this fight against terrorism.
The Pakistan ka pura ka pura focus sirf ye hai ki Bharat Pakistan ko jang mein talab utha kar sake.
Ghair janibdar behas.
Ke remittance ka waqia hua Pakistan ke andar. Saath hi adalatein, saath hi azad hai ki hamari adalatein chahiye adalaton ka faisla tha.
पाकिस्तान में देखिए एक तो कल्चर है साइलेंस का, और खास तौर पे जहाँ पे सेक्सुअल अब्यूज या कोई भी चीज इस मौजू से इसका ताल्लुक।
इंडिपेंडेंस एवेन्यू वॉशिंगटन डीसी से मोहम्मद आतिफ के साथ।
आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और देख रहे हैं, और हम बात कर रहे हैं पाकिस्तान के साबिक वजीर आजम यूसुफ रजा गिलानी के बेटे अली हैदर गिलानी की अफगानिस्तान से बाजियाबी के बारे में। इस वक्त हमारे साथ दिफाई तज्ज़ियाकार ब्रिगेडियर सैद नज़ीर हैं, और हमें ज्वाइन किया है ट्राइबल यूनियन ऑफ जर्नलिस्ट के एक सीनियर सहाफ़ी अनवारुल्ला खान ने। लेकिन क्योंकि बाज़ लोगों ने हमें कॉल किया था, लिहाजा उनको भी हम मौका देते हैं। हमें कॉल किया है सिंध से सिकंदर अली खोसो ने। जी सिकंदर अली खोसो।
हेलो।
जी जी
हेलो।
जी कहिए कहिए।
सिकंदर अली खोसो बात कर रहा हूँ लाड़काना से।
जी जी कहिए।
ये जो ये वजीर आजम का बेटा जो साबिक वजीर आजम है गिलानी साहब, उसका बेटा जो अभी बाजियाब हुआ है, उनको मैं मुबारकबाद पेश करता हूँ, वजीर अपना गिलानी साहब को भी। बाकी ये जो अभी एक कॉलर ने कॉल की है मुरीद खान ने, तो ये पीपुल्स पार्टी के साथ इतना हसद क्यों रखते हैं कि ये तालिबान के ज़हनियत वाले तो नहीं है लोग जो इनके लिए इसलिए ये अगवा हुए? खुदा के लिए पीपुल्स पार्टी मोहब्बे वतन पार्टी है। अच्छा। इनको इतना साइड से ना लगाएं। अच्छा। इनके साथ आप मोहब्बत रखें, क्योंकि पाकिस्तान इस पार्टी की वजह से बची हुई है।
अच्छा बहुत शुक्रिया आपके कॉल करने का, और
बहुत बहुत शुक्रिया जी।
थैंक यू जी। अच्छा, और हमें कॉल किया है मलिक नायब खान ने कोहाट से। जी
जी अस्सलाम वालेकुम।
वालेकुम सलाम।
मैं एक अर्ज कर रहा हूँ कि रजा गिलानी साहब का बेटा ऑपरेशन के जरिए दस्तियाब हुआ और रिहा हुआ, इसमें कोई खून खराबा कोई जख्म नहीं हुआ, तो एक कौन मानेगा कि इसमें कोई सौदाबाजी नहीं हुई है? ये लाजमी इसके बदले कुछ दिया होगा तो तब ये रिहा हुआ। मैं ये गुजारिश कर रहा हूँ कि इस पर कोई तबसरा किया जाए। मेहरबानी, शुक्रिया।
जी हाँ, आपने अहम बात की, हम ज़रूर उसको उठाते हैं। और हमें कॉल किया है नज़ीर खान ने। जी
सलाम अलैकुम जी।
वालेकुम सलाम।
सलाम अलैकुम जी।
वालेकुम सलाम, कहिए।
मैं नज़ीर खान बोल रहा हूँ खैबर एजेंसी से।
जी जी बिल्कुल कहिए
भाई जान। बाजी बात ये है कि जितना भी केस होता है उसमें हुकूमत का और बड़े बड़े सियासती लीडरों का और वडेरों का हाथ होता है, और वो अपने सियासत की वजह से और अपने मफादों की वजह से करता है। کوئی کام ایسے نہیں ہوتے جس پر جو ہے نا حکومت یا سیاسی لیڈر یا جو ہے نا مطلب کہ وہ مفاد والا معلوم نہ ہو. تمام کام جو ہوتے وہ ان لوگوں کی صلاح اور مسلط اور مشرت سے ہوتے. دوسرا بات یہ کہ یہ جتنا لوگ ہیں جتنا کیس ہوتے ہیں فاٹا کو بدنام کرتے ہیں. فاٹا کوئی ایسے کام نہیں کرتا ہے کیونکہ اس سے اگلی انجینئر جو ہے نا لے کے گیا اس کے اوپر تیرا کا آپریشن ہو گیا, تیرا کا تمام گھر مسمر ہو گیا. پولیٹیکل ایجنٹ تو تمام شرارت کا کام کرتا ہے
جی.
دوسرا یہ کہ حکومت بھی شرارت کا کام کرتا ہے.
شریف
لوگوں کا حاج شریف لوگوں کا جگہ نہیں ہے جتنا کام ہے یہ سب.
جی بہت شکریہ آپ کے کال کرنے کا. ہمیں کال کیا ہے صوبے دار محمد اقبال نے کشمیر سے. جی وعلیکم السلام, کہیے.
میں صوبے دار محمد اقبال آزاد کشمیر چوکی اسمانی گائے سے بات کر رہا ہوں.
جی جی.
یوسف رضا گیلانی صاحب کے بیٹے کا جو مسئلہ ہے وہ تھا ٹوپی ڈرامہ. میں آپ سے گزارش کرنا چاہتا ہوں کہ جو ہم محسوس کرتے ہیں کہ 3 سال ان کا بیٹا غائب رہا ہے تو وہ پہچان سجا کے ہیں تو جن کے بیٹے گم ہوتے ہیں وہ اس طرح چین سے نہیں بیٹھتے ہیں. تو یہ بس تو دوسرا میرے یہ ہے کہ میں آپ کی وساطت سے حکومت سے گزارش کرتا ہوں کہ جو پینشنر لوگ ہیں ان کی کم از کم جو ہے وہ پینشن ہماری بڑھا ان کے لیے جو ہے پینشن ہماری بڑھا ہے 50% تک جو ہے ان کو بڑھانی چاہیے. یہ تمام آزاد کشمیر کے فوجی جوانوں جو ریٹائرڈ ہیں ان کی آواز.
اچھا اچھا شکریہ آپ نے کال کیا. اچھا اور ہمیں کال کیا ہے وسیم احمد نے بلوچستان سے.
السلام علیکم میڈم.
وعلیکم السلام.
میں یہ کہنا چاہتا ہوں افغان آرمی اسکیل فل آرمی ہے کہ وہ ایک بندے کو موت کے کنویں سے نکال سکتا ہے تو وہ دہشت گردوں کے خلاف کیوں اس طرح کے آپریشن نہیں کرتے. تھینک یو بہت شکریہ.
بہت شکریہ. کیونکہ بریگیڈیئر سید اس سیگمنٹ کو ہم وائنڈ اپ کرنا چاہتے ہیں لیکن آپ بتائیے. ایک طرح کا اشارہ زبیر بابک ارخیل نے دیا کہ شاید یہ جو ہوا ہے بازیابی ہوئی ہے علی حیدر گیلانی کی اس کے عوض ممکن ہے کہ القاعدہ کے کچھ قیدی جو ہیں وہ رہا کیے گئے ہوں. کیا معلوم ہے آپ کو اس سلسلے میں؟
جو ماٹیو ہوتا ہے نارملی تو یہ ہوتا ہے کہ یا تو قیدیوں کو رہا کرانا ہوتا ہے یا اس کے پیسے لیتے ہیں یا اس کے بدلے ظاہر ہے کہ اپنے گروپ کی مشہوریا اور ایک میڈیا ہائی پی اور بڑا نام پیدا کرتے ہیں. لیکن میرے خیال میں کہ یہ جو آپریشن ہوا تھا اس کو باقاعدہ کوڈ نام دیا گیا ہے اور یہ پلانڈ آپریشن تھا اور پھر لوکل بھی وہاں پر کہہ رہے ہیں کہ یہ آپریشن ہوا اور جس میں 4 ملیٹنٹس بھی مارے گئے ہیں اور باقاعدہ وہاں پر فائرنگ کا تبادلہ تقریباً 1 گھنٹہ ہوا ہے. تو یہ بہت ضروری ہے کہ یہ جو آپریشن ہوا ہے حالانکہ اس میں 1 قیدی بھی یا کہتے ہے وہ زخمی اور نہ مارا گیا ہے تو وہ اس طرف تو ضرور ایک اشارہ ہوتا ہے لیکن دوسری طرف پر اگر کوئی یہ بات ہو کہ پہلے سے کوئی طے ہو اور پھر اس کو ریئل بنانے کے لیے اس قسم کا فالس فلیگ آپریشن بھی نارملی انٹیلیجنس اداروں کے ذریعے ہو جاتا ہے تو امکان کو تو کمپلیٹلی رد نہیں کیا جا سکتا لیکن ظاہری شواہد یہ بتا رہے ہیں کہ باقاعدہ فوج آئی ہے, ہیلی کاپٹر آئے ہیں اور باقاعدہ فائرنگ کا تبادلہ ہوا ہے. بندے مارے گئے ہیں البتہ بازیابی بڑی خیر و عافیت سی ہوئی ہے.
بالکل صحیح.
تو یہ ظاہر ہے کہ وہ لوگ بھی بہت ٹرینڈ ہوتے ہیں اور جب اتنے ان کو پتہ چل جاتا ہے کہ کوئی ان کو نقصان پہنچا رہا ہے تو پھر وہ اپنے قیدیوں کو یا ان کو بھی نقصان پہنچاتے ہیں.
بالکل.
تو یہ مطلب ہے کہ تھوڑا سا ہٹ کر ہے اس حقیقت سے کہ نارملی جو وائلنٹ آپریشن ہوتے اس میں دونوں طرف کا نقصان ضرور ہوتا ہے.
اچھا.
لیکن اس میں کوئی نقصان نہیں ہوا ہے یا تو بہت ہی کیلکولیٹڈ بہت اچھا آپریشن ہوا ہے اور یا یہ ہے کہ پہلے سے کوئی سوپ اور وغیرہ ہوا ہے اور اس کے بدلے یہ لوگ بھی شاید اگر جو جن کو دیا گیا تھا یہ بھی شاید ان کے مخالف اور مارے گئے ہوں.
اچھا. جی جی
میں سے
جی
چیز
جی
جا سکتی ہے.
جی جی.
البتہ کوآرڈینیشن جو انٹیلیجنس کی تھی وہ پاکستان کی افغانستان کی اور جو امریکہ کی تھی تو اس سلسلے میں میرے خیال میں کہ سارے آن بورڈ تھے اور سارے ان کو کلوزلی آبزرو بھی کر رہے تھے اور گارڈ بھی کر رہے تھے.
جی بریگیڈیئر سید, بریگیڈیئر سید
ان کی انفارمیشن کا تبادلہ ہوا ہے.
جی
لیکن ایک بات میں ادھر ایڈ کرنا چاہتا ہوں
بریگیڈیئر سید, صرف ایک منٹ رکیے.
وزیر اعظم کے بیٹے کو جس طرح ایئرکرافٹ پر لایا گیا, جس طریقے سے پروٹوکال دیا گیا, باقی صاحب کو کمپلیٹلی بلا دیا گیا جس طرح وہ پاکستانی نہ ہو, یہ میرے خیال میں کہ ڈسکریمنیشن ہے. اور یہ ڈسکریمنیشن زیادہ کی ہے ان لوگوں کے جو کہ لائن آف ڈیوٹی میں قید کیے گئے تھے, اور ادھر ان کی بھی زندگی کو اتنا خطرہ تھا جتنا حیدر گیلانی کی زندگی کا.
اچھا
تھا
جی.
تو یہ یہاں پر اس چیز کو ناپسند کیا جاتا ہے اور یہ ملکی سطح پر ایک ڈسکریمنیشن والی بات ہے جو کہ فاٹا کے لوگوں کے ساتھ یا ان کے ساتھ کیا جاتا ہے.
جی جی, آپ چند منٹ اور رکیں ہمارے ساتھ کیونکہ ہم اسی موضوع کو آگے بڑھاتے ہیں, لیکن جو ہمارے پاس تازہ اطلاعات آئی ہیں اس کے مطابق پاکستان افغانستان پہ جو ترخم بارڈر ہے اس کی کراسنگ کو بند کر دیا گیا ہے. اس وقت ہمیں جوائن کیا ہے ٹرائبل یونین آف جرنلسٹ کے ایک عہدیدار انوار اللہ خان نے. اور انوار اللہ خان, کچھ بتائیے ہمیں کہ اس بارڈر کو بند کرنے کی جو ہے کیا وجہ سامنے آئی ہے.
بس یہ بند پڑی ہے اور شام تک بھی بند. یہ ہے کہ پاکستانی حکام وہاں پہ بال لگانا چاہتے تھے اور افغانستان کی سائڈ سے مزاحمت ہو رہی تھی کہ یہ بال کسی طور پر ٹھیک نہیں ہے, کیونکہ یہ معاہدہ نہیں ہے کہ دونوں جانب سے جو انٹرنیشنل ایک بارڈر ہو اور اس پہ کسی جانب سے بھی بال نہیں لگایا جا سکتا. پھر وجہ سے انہوں نے مزاحمت کی اور اس مزاحمت کی وجہ سے مجبوراً جو آمد و رفت ہے دونوں اطراف سے یہ بند کیا گیا ہے, اور اس کے نتیجے میں لوگوں کو کافی مشکلات کا سامنا ہے کیونکہ ہزاروں لوگ دونوں اطراف سے آمد و رفت کر رہے ہیں اس روٹس پہ, کیونکہ یہ بہت بڑا روٹس ہے اور میرے خیال میں چمن کے بعد یہ بڑا روٹس سمجھا جاتا ہے افغانستان اور پاکستان کو ملانے کے لیے.
یہ بتائیے کہ یہ بھی کہا گیا ہے کہ دہشت گردی جو ہے وہ اس کو روکنے کے لیے یہ کام کیا گیا ہے. آپ جانتے ہیں کہ چار سدہ میں ایک حملہ ہوا تھا جنوری میں, کہا یہ بھی جا رہا ہے کہ جو دہشت گرد ہیں وہ کراس اوور کرتے ہیں افغانستان سے پاکستان کی سائٹ پر. یہ کتنی بڑی وجہ بنی ہے؟
اس میں کوئی شک نہیں ہے کہ دونوں اطراف سے یہ لوگ آتے رہتے ہیں, پاکستان سے بھی اور افغانستان سے بھی, لیکن یہ مسئلہ اسی طرح حل ہونا چاہیے تھا کہ باقاعدہ ویزا ہو اور پاسپورٹ کے بغیر دونوں اطراف میں اس طرح کی پابندی اگر لگ جائے صورتحال میں خیال میں ٹھیک ہو سکتی ہے. یہ بل لگانا کسی مسئلے کا حل نہیں ہو سکتا. جب تک سیکیورٹی کا تعلق ہے ارینجمنٹ کا تو وہ پہلے بھی کافی ٹائٹ ہے, لیکن میرے خیال میں بغیر ویزے کے لوگوں کی جو آمد و رفت ہے دونوں سائڈ سے یہ خطرہ بنی ہوئی ہے دونوں ممالک کے لیے. اگر اس طرح کی یہ ویزا کا جو پالیسی ہے دونوں اطراف سے اس پر پابندی کی جائے تو میرے خیال میں جو ملیٹنٹس لوگ ہیں یا مشتبہ لوگ ہیں ان کی پاکستان میں بھی آنا مشکل ہوگا اور وہاں پر بھی مشکل ہوگا. لیکن اس کے علاوہ اگر دیکھا جائے تو زیادہ تر جو لوگ ملیٹنٹس آتے ہیں افغانستان سے وہ تورخم یا جو ٹریڈیشنل روٹ سے اس سے نہیں آتے, وہ کسی اور علاقے سے آ سکتے ہیں. ان کے لیے میرے خیال میں کوئی مشکلات نہیں ہوں گی آنے جانے میں, کیونکہ جو بہت بڑا علاقہ ہے, بہت بڑا بارڈر ہے باجوڑ سے لے کر خیبر تک, یہ ہزاروں کلو میٹر علاقہ ہے, تو میرے خیال میں فورسز کے لیے بھی یہ بالکل ناممکن ہے کہ سارے علاقوں کو اسی طرح سیل کرے جس طرح کے طور پر بارڈر کو سیل کیا جا رہا ہے.
بالکل صحیح ہے. آپ دونوں حضرات چند منٹ اور رہیں ہمارے ساتھ, ہم کوہاٹ چلتے ہیں جہاں سے خان اکبر افریدی کچھ کہنا چاہتے ہیں. جی خان اکبر افریدی.
ہلو.
جی 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 کہیے.
السلام علیکم.
وعلیکم السلام.
دیکھیں بین الاقوامی قانون کے مطابق ہر بارڈر, ہر ملک کے بارڈر کو کراس کرنے کے لیے ڈاکومنٹس ہونے چاہیے. میں خود جب کویت انویڈ ہوا تھا, سوری اکوپائڈ ہوا تھا, تو میں بائی روڈ آیا تھا عراق, ترکی, ایران. حالانکہ ہمارے پاس پاسپورٹ تھے یا نہیں تھے, لیکن وہاں بھی ہمیں چیک کیا گیا اور تسلی کرنے کے بعد چھوڑا گیا. افغانستان کو پاکستان کے سیکشن پہ کیوں اعتراض ہے؟ थैंक यू वेरी मच.
अच्छा, थैंक यू वेरी मच. और ब्रिगेडियर सैद, जाने से पहले अगर आप इस पर तबसरा करना चाहें कि जिस तरह से ज़ुबैर बाबक अरखेल ने बात की कि ये बड़ी अच्छी बात है कि एक तावुन जो है वो दोनों मुल्कों के बीच, अफ़गानिस्तान पाकिस्तान के बीच नज़र आया और उसके बाद ही ये तुरखम का मामला जो है वो सामने आ गया, लेकिन जिस तरह का फ़ौजी तावुन हुआ है, आपको उम्मीद है कि इससे कोई रिवायत बनेगी तावुन की मुस्तकबिल के लिए?
और यकीनन अच्छी शुरुआत है और मेरे ख्याल में कि इससे दोनों मुल्कों के दरमियान और फिर इदारों के दरमियान कॉन्फिडेंस बढ़ेगा, क्योंकि सबसे बड़ी बात यही होती है कि इंटेलिजेंस इंफॉर्मेशन, और दूसरी बात यह है कि एक दूसरे के जो वांटेड है उन लोगों पर नजर रखना और एक दूसरे को इन्फॉर्म करना, और तीसरी बात यह है कि कोई भी इंसिडेंट हो वो बजाय तो मीडिया पर या एक दूसरे पर इल्जाम लगाने के पहले एक दूसरे के साथ शेयर करें और एक दूसरे के खदशात को मतलब एक एड्रेस करें, तो फिर उसके बाद एक मुश्तरक लाए अमल ट्रेक किया जाए तो बेहतर है. और अगली बात, जहां तक बॉर्डर की बात हो रही है, तो बॉर्डर तो यकीनी तौर पर अफगानिस्तान उसके फेंसिंग के खिलाफ है, लेकिन ये जो मारूफ रस्ते हैं जो कि आमतौर पर आम लोग, मरीज वगैरह या ताजर लोग या बाकी लोग इस्तेमाल करते हैं, इस पर इतना खतरा नहीं होता जितना गैर मारूफ रास्तों से मतलब कि इस किस्म की तरफ जो होती है, और उसको रोकना बहुत मुश्किल है और उसके लिए बहुत कुछ काम करने की जरूरत है. अलबत्ता ये जो बॉर्डर पर स्पेशली तुरखम का जो क्रॉसिंग पॉइंट है उसमें कोई मॉडर्न फैसिलिटी नहीं है, वहाँ पर कोई मतलब कि बैंक नहीं है, वहाँ पर कोई यहाँ तक कि फैक्स फैसिलिटी नहीं है, तो वहाँ पर उसको बेहतर बनाना चाहिए, सहूलत मतलब एक ऐसे फैसिलिटीज डालने चाहिए जो कि लोग इधर से उधर जा रहे हों तो ऐसे महसूस करें जो कि मेहमानों के तौर पर एक दूसरे के यहाँ जा रहे और उनके लिए आसानियां पैदा करें, तो फिर मेरे ख्याल में कि ये जो आना जाना है वो बेहतर कोऑर्डिनेट भी हो जाएगा और इसको अगर डेटा बेस बना ले तो ज्यादा बेहतर होगा, उस पर नजर भी फिर रखा जा सकेगा.
अच्छा.
बजाय इसके कि हम बॉर्डर को तंग करते जाएं या एक दूसरे के खिलाफ बॉर्डर लगाए या न लगाए, बार बार हटाए या न हटाए, क्योंकि नॉर्मली वहां पर हमने देखा है कि झगड़े इस बात पर होते हैं और हमेशा तौर पर जो मुसाफिर होते हैं आने जाने वाले उनको भी बहुत ज्यादा तकलीफ होती है कि वो घंटों खारदार तारों के दरमियान खड़े रहते हैं और उनके लिए कोई ऐसी जगह नहीं है, कोई ऐसी इमारत नहीं है, ऐसी फैसिलिटीज नहीं है जो कि उनको बेहतर तरीके से जिस तरह एयरपोर्ट्स पर होते हैं, रेलवे स्टेशन पर होते हैं, बाकी क्रॉसिंग पॉइंट्स पर होता है, जिस तरह वाडा पर होता है, इस किस्म का सिलसिला नहीं है.
अच्छा.
तो ये भी बहुत जरूरी है लोगों के मसाइल को एड्रेस करने के लिए.
बहुत शुक्रिया. हमारे साथ थे दिफाई तजियाकार ब्रिगेडियर सैद नज़ीर और उनके साथ थे अनवारुल्लाह खान जो सीनियर सहाफ़ी और सियासी तजियाकार हैं और बाजौर में होते हैं. आप दोनों हजरात का बहुत शुक्रिया और हमारी तरफ से खुदा हाफिज़. इसके बाद एक ब्रेक लेते हैं.
ग्लोबल इश्यूज पर दो टोक बात.
मलिया साहबा, क्या इसकी वजह इस्लामोफोबिया है, क्या यूरोप खौफज़दा है?
दुनिया भर से माहिरीन की राय.
जब उनको मुहाजरीन का सामना करना पड़ा तो उन्होंने कहा हाँ हम मुहाजरीन को लेने को तैयार हैं, लेकिन मुसलमान मुहाजरीन को लेने को तैयार नहीं है.
Cooperation with countries like Pakistan, which we're already partnering with in this fight against terrorism.
कि पाकिस्तान का पूरा फोकस सिर्फ ये है कि भारत पाकिस्तान को जंग में तल्लक ना कर सके.
गैर जानेदार बहस.
रेमिटेंस का वाक्य हुआ पाकिस्तान के अंदर, कहां थी अदालतें, कहां थी आजाद है कि हमारी अदालतें, क्या ये अदालतों का फैसला था?
पाकिस्तान में देखिए एक तो कल्चर है साइलेंस का, और खास तौर पे जहां पे सेक्सुअल अब्यूज या कोई भी चीज इस मौजू से इसका ताल्लुक.
इंडिपेंडेंस एवेन्यू वॉशिंगटन डीसी से मोहम्मद आतिफ के साथ.
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और देख रहे हैं, और हम अपने तीसरे मौजू की तरफ आते हैं. और मौजू ये है कि पाकिस्तान ने जमात इस्लामी के साबिक रहनुमा और साबिक वजीर मोतियुर रहमान निज़ामी کو پھانسی دینے پر شدید تشویش کا اظہار کیا ہے. اس سلسلے میں اس وقت ہمیں جوائن کیا ہے پاکستان مسلم لیگ نون کے ایک سینیٹر مشاہد اللہ خان, اور ان سے ہم ابتدا کرتے ہیں. اور مشاہد اللہ صاحب, آپ کو خوش آمدید. تو یہ بتائیے, پاکستان اور بنگلہ دیش ایک ملک ہوا کرتے تھے بہت پہلے, 1971 میں جو ہیں وہ جنگ ہوئی. اب اتنے سالوں بعد موتی الرحمان نظامی کو پھانسی دینا, پاکستان نے تو شدید غم و غصے کا اظہار کیا ہے اس پر. آپ کیا دیکھتے ہیں کہ پاکستان اور بنگلہ دیش کے سفارتی تعلقات کیا متاثر ہوں گے اس واقعے کے بعد؟
جی, بسم اللہ الرحمن الرحیم. دیکھیں, بات یہ ہے کہ ایک تو سفارتی تعلقات ہوتے ہیں, اس کے ساتھ سفارتی تعلقات کا یہ مطلب کہیں نہیں ہوتا کہ انسان اپنی آنکھیں جو ہے وہ سفارتی تعلق کے مطلب کے وجہ سے اپنی آنکھیں بند کر لے, اور جو ہیومن رائٹس کے اور دیگر انصاف کے جو معاملات ہیں ان پہ اپنی آنکھیں بند کر لیں. ایسا ہو نہیں سکتا. جو کچھ بنگلہ دیش میں ہو رہا ہے اس کی بڑی سمپل ہسٹری یہ ہے کہ 1971 میں بنگلہ دیش بنا تھا, اور یہ لوگ جنہیں وہ پھانسیاں صرف مطیع الرحمان کو نہیں دی, اور بھی لوگوں کو دیے. پروفیسر غلام اعظم صاحب انتقال کر گئے تھے, جو امیر جماعت تھے, وہ اگر زندہ رہتے تو شاید یہ انہیں بھی پھانسی دیتے, اور بڑی بڑی اسٹوریاں ہیں. لیکن میں ایک بات یہ کرتا ہوں موٹی, وہ یہ ہے کہ اس وقت پاکستان تھا بنگلہ دیش, بنگلہ دیش نہیں تھا. پاکستان کو توڑنے کے لیے سازش میں کئی ممالک شریک تھے, پیش پیش ہندوستان تھا, اور انہوں نے مکتی بانی بنائی, وہاں پہ فوج اتاری. ایسے میں کچھ لوگوں نے ہندوستان کا ساتھ دیا, کچھ لوگوں نے پاکستان کا ساتھ دیا. یہ جنہیں پھانسی دی جا رہی ہے اس کا بنگلہ دیش نہیں تھا, ان کے پاس چوائس تھی کہ یا ہندوستان کا ساتھ دے کہ یا پاکستان کا دے. انہوں نے پاکستان کا دیا, پاکستانی فوج کا دیا. یہ ایک علیحدہ بحث ہے کہ وہاں پہ کیا ہوا, کس نے زیادتی کی, کس نے زیادتی نہیں کی, بنگلہ دیش بننا چاہیے تھا یا نہیں بننا چاہیے تھا, یا بنگلہ دیش بنانے میں کس کا کردار کیا ہے کیا نہیں, یہ ایک علیحدہ ہے. لیکن بات یہ ہے کہ ان لوگوں کے پاس تو کوئی چوائس ہی نہیں تھی, کہ انہوں نے تو پاکستان کا ساتھ دیا تھا, اور آج ان کے ساتھ یہ ظلم ہو رہا ہے. اور پھر یہ بھی اطلاعات ہیں کہ جو سپریم کورٹ جو ہے وہاں پہ, اس میں حسینہ واجد صاحب نے اس بات کو مینیج کیا ہے کہ اپنے لوگوں کو جو ان کی پارٹی کے عوامی لیگ کے ہیں, ان کو کسی نہ کسی طریقے سے وہ وہاں پہ ان کو جج بنایا گیا تاکہ اس طرح کے فیصلے لیے جائیں. ادر وائز اس طرح کے فیصلے دنیا میں کوئی عدالتیں اس طرح کے فیصلے نہیں کرتی.
مشاہد اللہ صاحب, آپ نے اچھی بات کی, کیونکہ ہم عدالت کی طرف آتے ہیں, اور ہمیں اس وقت جوائن کیا ہے سپریم کورٹ کے وکیل محمود اشرف نے. محمود اشرف, جس طرح سے مشاہد اللہ صاحب بات کر رہے ہیں, ویسے جو انسانی حقوق کی تنظیمیں ہیں وہ بھی کہہ رہی ہیں کہ جو کورٹ ہے بنگلہ دیش کی, انہوں نے ڈیو پروسیس آف لا کو فالو نہیں کیا. آپ کی کیا معلومات ہیں کہ کورٹ کا عمل کیا تھا بنگلہ دیش میں یہ موتی الرحمان نظامی کو پھانسی دینے میں؟
سب سے پہلے تو یہ بات ہے کہ یہ جو ان کا قانون ہے بنگلہ دیش انٹرنیشنل کرائمز ٹریبیونل ایکٹ, یہ 1973 میں بنا تھا, اور جب 1973 میں بنا تھا تو اس کا مطلب دنیا میں جتنے بھی قوانین تعزیری بنائے جاتے ہیں وہ جس دن بنائے جاتے ہیں اور ان کے تحت جو کوئی جرم سرزد ہو وہ اس دن سے نافذ العمل ہوتا ہے. یہ کبھی بھی ریٹروسپیکٹو یا اس کا ایفیکٹ پیچھے نہیں جاتا. تو پہلے تو یہ اس کا بنانا ہی بدنیتی پر مبنی تھا, اور وہ بنایا اسی لیے گیا تھا کہ اس کے تحت جو کسی بھی شخص کو سزا دی جا سکے اپنے مضمون مقاصد کے تحت. اب آپ دیکھیے کہ اس کو اب استعمال کیا جا رہا ہے. آ کے 2010 میں حسینہ واجد نے یہ ٹریبیونل قائم کیا, اور ٹریبیونل قائم کر کے لوگوں کو سزا دی. آپ ایک بات بڑی واضح ہے کہ یہ اس جو کل انہوں نے پنشمنٹ جو پھانسی کی سزا دی ہے اس میں بھی نظامی صاحب کو کوئی فیئر ٹرائل کا موقع نہیں ملا. ان کو صرف 4 وٹنسز پیش کرنے کی اجازت دی گئی, اور جو ایویڈنس جو اطلاعات ہیں وہ یہی ہے کہ ان کے خلاف جو ایویڈنس تھی وہ بھی بہت ناکافی تھی. لیکن کیونکہ یہ پولیٹیکل بیسس پہ بنائے گئے ہیں, اور حسینہ واجد صاحبہ نے یہ نہ صرف اپنے باپ کے قتل کا بدلہ, جو جس میں کسی قسم کے کسی بھی طور پر نہ پاکستان ملوث ہے اور نہ ہی کوئی ایسی جماعت جس نے اس وقت جب بنگلہ دیش کا قیام ہو رہا تھا اس کا ساتھ دیا ہو, تو اس کا بدلہ لینے کے لیے یہ پولیٹیکل وکٹمائزیشن ہے جس میں اس نے جماعت اسلامی کے علاوہ بھی اپنے دیگر جو سیاسی حریف ہیں ان کو پھانسی لگانے کے لیے یا ان کو موت کے گھاٹ اتارنے کے لیے اس قانون کا استعمال کیا ہے. اگر ان قوانین پر اقوام متحدہ یا اقوام عالم خاموش رہتی ہے اور احتجاج نہیں کرتی تو پھر تمام دنیا میں جو پولیٹیکل بیسس پر اس طرح کے قوانین بنائے جائیں گے اور اپنی سیاسی رنجشیں اور سیاسی مخاصمتیں جو سی ہیں ان کو ختم کرنے کے لیے لوگوں کو اس طرح پھانسی کے تختہ تک پہنچایا جائے گا. تو میں سمجھتا ہوں کہ جہاں ہیومن رائٹس کی تنظیمیں خاموش ہیں وہاں نہ صرف اقوام عالم خاموش ہے, کیونکہ یہ پہلی دفعہ نہیں ہے, یہ میرا خیال ہے یہ چوتھی پھانسی ہے, اور پاکستان کی جو حکومت ہے اس کا بھی خاموش رویہ بہت شرمناک ہے. اور میں سمجھتا ہوں کہ یہ وقت ہے کہ حسینہ واجد کا اور اس کے اس سو کالڈ جنگی ٹریبیونل کا جو اس نے اپنے طور پر انٹرنیشنل کرائمز کے بیکنی کے لیے بنایا ہے, ان کا ہاتھ بھی روکا جائے اور ان کو آگے قتل عام سے روکا جائے.
اچھا, کیونکہ ہمارے پاس بنگلہ دیش سے ظاہر ہے کوئی نہیں ہے اور ظاہر ہے ان کا یہ موقف ہے کہ وہ جو علیحدہ ملک بنا رہے تھے جو ایسٹ پاکستان تھا وہ یہ تھا کہ ان عام جو لوگ تھے وہاں پر وہ خواہش مند تھے کہ وہ علیحدگی کی تحریک چلائیں, لیکن کیونکہ ہمارے پاس وہاں سے کوئی نہیں ہے لہٰذا اس وقت ہم ایک کالر کی طرف جاتے ہیں. لیاقت الملک نے کال کیا ہے ہمیں دیر سے. جی
السلام علیکم نفیسہ بی بی, سب سے پہلے تو میں آپ کو خراج تحسین پیش کرتا ہوں اور وائس آف امریکہ کے اس پروگرام کو کہ دنیا میں آج متیع الرحمان نظامی صاحب جس پارٹی سے بھی اس کا تعلق ہو, لیکن مجھے یاد ہے کہ ایک معاہدہ ایسا ہوا تھا سفریقی ہندوستان بنگلہ دیش اور پاکستان کے درمیان, اور وہ دستاویز آج بھی اسلام آباد کے سیکٹریٹ میں, دہلی کے سیکٹریٹ میں اور ڈھاکہ کے سیکٹریٹ میں موجود ہے, جس میں یہ لکھا گیا تھا کہ بنیادی حقوق کی خلاف ورزی نہیں ہوگی, جنگی قیدیوں کے ساتھ جو بین الاقوامی قوانین ہیں اس کے مطابق سلوک کیا جائے گا, اور جو لوگ اس میں ملوث سے پائے گئے ہیں, کیونکہ جنگوں میں سب کچھ ہوتا ہے لیکن انسانی معاشرے میں قوانین کا ضوابط بھی ہوتے ہیں, تو یہ لکھا گیا اس میں کہ کوئی ٹریبیونل نہیں بنائی جائے گی جس میں انتقامی سزائیں دی جائے گی. لیکن حسینہ واجد جو پچھلے دنوں نریندر مودی وہاں گئے اور انہوں نے کہہ دیا بابانگ دوہل کہ یہ مفتی باہنی ہم نے بنائی تھی اور بنگلہ دیش مفتی باہنی کے نتیجے کی کوششوں کے نتیجے میں بنا ہے, جو کچھ بھی ہوا ہے ٹھیک ہوا ہے, لیکن آج میں پورے میڈیا کے خلاف احتجاج کرتا ہوں کہ صرف آپ لوگوں نے مفتی جو ہمارے نظامی صاحب ہیں جنہوں نے شہادت پیش کی ہے, ملا عمر نے شہادت پیش کی ہے, چھوٹی چھوٹی یعنی گلی کوچوں کی قیادت سے لے کر بڑی قیادت تک وہ لوگ جیل میں ہیں, ان کی عورتیں جیل میں ہیں, ان کے بچے جیل میں ہیں, ان کی لیڈرشپ جیل میں ہیں, اور سیاسی عہدوں پر پائز یہ قومی وہاں کی پارلیمنٹ کے ممبر بھی رہ چکے ہیں.
لیاقت الملک, ہم نے تو یہ انسانی حقوق کی بنیاد پہ ہی جو ہے یہ بات کی, باہر کیف کیونکہ یہ خالصتاً ایک سیاسی معاملہ ہے, ہم ایک مشاہد اللہ صاحب کو تھوڑا ٹائم دینا چاہتے ہیں, وہ کچھ کہنا چاہتے ہیں اس موضوع پہ. جی مشاہد اللہ صاحب.
جی میں تو صرف یہ گزارش کرنا چاہتا ہوں کہ یہ ایک ایسا المیہ, یہ ایک سے یہ خالی کنڈمیبل نہیں ہے, یہ بہت بڑا ظلم ہے جو مطلب کہ آج کے دور میں جو ایک گلوبل ولیج ہے جہاں پہ ہیومن رائٹس کی, فنڈامنٹل رائٹس کی, سول رائٹس کی بات ہو رہی ہے, وہاں پہ ایک ایسی عورت جو وزیر اعظم ہے بنگلہ دیش کی, جس کا ظرف کا عالم یہ ہے کہ وہاں پہ اگر پاکستانی ٹیم بنگلہ دیش سے جیتتی ہے وہ پرائز ڈسٹریبیوشن کے لیے آتی ہے, لیکن جیسے ہی پاکستان کی ٹیم جیتتی ہے وہ پرائز ڈسٹریبیوشن نہیں کرتی, وہ چلی جاتی ہے, وہ اتنی نفرت کرتی ہے, تو جس طرح بھی پاکستان کے لیے کوئی چیز, اب ہونا یہ چاہیے کہ دنیا کو یہ سوچنا چاہیے, بار کونسلوں کو یہ سوچنا چاہیے, عدالتی جو انجمنیں ہیں انہیں یہ سوچنا چاہیے کہ یہ کیا ہو رہا ہے. اب میں شیخ حسینہ واجد کو تو کچھ نہیں کہہ سکتا, ہمارے ان سے ٹھیک ہے سفارتی تعلقات بھی ہیں, وہ رہنے بھی چاہیے, اور بنگلہ دیش میں آج بھی پاکستان سے محبت کرنے والوں کی غالب اکثریت بستی ہے, ٹھیک ہے, لیکن میں یہ بات اس کو تاریخ کا ایک سبق بتانا چاہتا ہوں حسینہ واجد کو,
کہ وہ ہے نا کہ آگ سیاد کے گھر تک پہنچی, کتنی شولوں کو ہوا دی ہم نے. آگ لگانے کا جو عمل ہے نا وہ اچھا نہیں ہوتا, یہ آخرکار آپ کے گھر تک پہنچ جاتا ہے اور سب کچھ جلا کے ختم کر دیتا ہے. تو حسینہ واجد جو راستے پہ جا رہی ہیں وہ مطلب کہ صرف مطیع الرحمان یا دیگر لوگ جن کو پھانسی کے پھندے پہ بےچارے جھول گئے ان کو تو خراج تحسین پیش کرنا چاہیے کہ وہ پیچھے نہیں ہٹے, انہوں نے معافی نہیں مانگی. انہوں نے آج بھی آج پاکستان کے تمام اداروں کو, پاکستان کی حکومت کو, پاکستان کی فوج کو, پاکستان کی تمام سیاسی جماعتوں کو یہ سوچنا چاہیے کہ 45 سال پہلے جو لوگ نیم تاریخ راہوں میں مارے گئے تھے وہاں پہ جو شہید ہوئے تھے وہ, اور جو آج بچ گئے تھے انہیں چن چن کے پھانسی کے پھندے پہ چڑھایا جا رہا ہے, ہمیں ان کے لیے آواز بلند کرنی چاہیے.
بہت شکریہ.
مجھے معلوم ہے میں آخری بات یہ کرنا چاہتا ہوں
جی جی
کہ آج کا جو دور ہے نا وہ اسلام اور مسلمانوں کے حق میں نہیں ہے. مجھے تو شبہ ہے کہ کہیں شیخ حسینہ واجد کو امن کا نوبل پرائز نہ دے دیا جائے.
اچھا بہت شکریہ. ہمارے ساتھ تھے پاکستان مسلم لیگ نون کے سینیٹر مشاہد اللہ خان, سپریم کورٹ کے وکیل محمود اشرف. بہت شکریہ آپ دونوں حضرات کا, اور ہماری طرف سے خدا حافظ. اس کے بعد ایک بریک لیتے ہیں.
گلوبل ایشوز پر دو ٹوک بات.
ملیہ صاحبہ, کیا اس کی وجہ اسلاموفوبیا ہے, کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے.
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین کو لینے کو تیار ہیں, لیکن مسلمان مہاجرین کو لینے کو تیار نہیں ہے.
Cooperation with countries like Pakistan, which we're already partnering with in this fight against terrorism.
کہ پاکستان کا پورے کا پورا فوکس صرف یہ ہے کہ بھارت پاکستان کو جنگ میں مسلط نہ کر سکے.
غیر جانبدار بحث.
کہ ریمڈ ڈیوس کا واقعہ ہوا پاکستان کے اندر, کہاں تھی عدالتیں, کہاں تھی آزاد ہے کہ ہماری عدالتیں, کیا یہ عدالتوں کا فیصلہ تھا؟
پاکستان میں دیکھیں ایک تو کلچر ہے سائلنس کا, اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز اس موضوع سے اس کا تعلق.
انڈیپینڈنٹ ایونیو واشنگٹن ڈی سی سے محمد عاطف کے ساتھ.
آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں, اور ہم اپنے آخری موضوع کی طرف آتے ہیں, اور موضوع ہے امریکہ کے انتخابات. جیسا کہ آپ لوگ جانتے ہیں کہ یہاں پرائمریز اور کوکسز ہوتے رہے ہیں, اور نظر یہ آ رہا ہے کہ اس وقت ہلری کلنٹن اور ڈونلڈ ٹرمپ جو ہیں وہ دونوں پارٹیز کی طرف سے آگے نکل گئے ہیں. اس سلسلے میں اس وقت ہمیں جوائن کیا ہے ڈیموکریٹک پارٹی کے حامی اور ہلری کلنٹن کے حامی طاہر جاوید نے, جو ہیوسٹن میں ہوتے ہیں, اور ان کے ساتھ ہیں ریپبلکن پارٹی کے حامی طلعت رشید جو شکاگو میں ہوتے ہیں. اور طاہر جاوید, آپ سے ابتدا کرتے ہیں, آپ کو خوش آمدید.
جی تھینک یو.
تو یہ بتائیے کہ معاملات جو ہیں وہ پھر بھی کچھ الجھے ہوئے ہیں اس الیکشن میں, خاص طور پہ جب ہم نے دیکھا کہ کل دو پرائمریز ہوئیں نیبراسکا میں اور ویسٹ ورجینیا میں, لیکن برنی سینڈرز جو کہ اس وقت مخالفت کر رہے ہیں اور جو ساتھ ساتھ الیکشن لڑ رہے ہیں ہلری کلنٹن کے, وہ ویسٹ ورجینیا میں جیت گئے. آپ کیا دیکھ رہے ہیں, کیا ان کی مقبولیت کی وجہ سے اور یہ کہ لوگ ان پر اعتماد بھی کرتے ہیں, کیا آپ کے خیال میں ان کے لیے کوئی رستہ نکل سکتا ہے ان انتخابات میں؟
نہیں, اپنا یہ تو آپ کیلکولیشن ساری کہانی ہے. 2358 ڈیلیگیٹ کا ٹوٹل ہے جس نے بھی یہ پہلے پورا کر لیا, دیٹ پرسن ول بی دی نامنی. اور ہلری کلنٹن از آلموسٹ 118 ڈیلیگیٹس اوے فرام دی ٹارگٹ. آن دی ادر اینڈ برنی سینڈرز آئی تھنک ہی از آن 14-17 سم تھنگ رائٹ ناؤ. تو جو پیچھے 1000+ ڈیلیگیٹس آلموسٹ 1000 پڑے ہوئے ہیں, اس کے اندر سے برنی سینڈرز کو آلموسٹ 86% کے قریب ووٹ لینے پڑیں گے.
87% کے قریب ڈیلیگیٹس کو اچیو کرنا پڑے گا ٹو میک سم ڈفرنس. آن دی ادر ہینڈ ہلری کلنٹن کو 100+ جو مطلب آپ جتنی بھی پیچھے الیکشن پڑے اس کے اندر سے اگر شی جسٹ ٹیکس اباؤٹ 14-15% ایوری ٹائم, وننگ لوزنگ کو تو آپ چھوڈ دیں, صرف 14-15% ڈیلیگیٹس کو شی ول میک میک اپ نمبر. اینڈ اٹس ویری کلیئر دیٹ یو نو برنی از ایون دو ہی از وننگ ود واٹ 55-45 type of winning that will not get into anything.
طاہر جاوید یہ بتائیے, ہم بھی جانتے ہیں کہ ڈیموکریٹک پارٹی میں سپر ڈیلیگیٹس کا ایک سلسلہ ہوتا ہے اور عمومی طور پہ کہا گیا ہے کہ یہ غیر جمہوری ہے, کیونکہ جب ہلری کلنٹن اس ریس میں شامل ہوئیں تو وہ اپنے ساتھ سپر ڈیلیگیٹس کو لے کر آئیں. جو ہم نے سنا ہے بحث جو برنی سینڈرز کر رہے ہیں وہ یہ کہ جب وہ زیادہ ووٹس, اگر وہ کافی ووٹس جیت گئے اور انہوں نے ڈیلیگیٹس بھی حاصل کیے, تو ایسے موڑ پہ ہوتا یہ ہے کہ سپر ڈیلیگیٹس جو امیدوار ہے اس کی طرف آ جاتے ہیں. اس سلسلے میں آپ سمجھتے ہیں کہ برنی کے پاس کوئی آرگیومنٹ ہے؟
نہیں, آرگیومنٹ تو خیر نہیں ہے کہ یہ کوئی ڈیموکریٹک ہے یا نہیں ہے, وہ تو ایک چیز ہو رہی ہے اور سالوں سے ہو رہی ہے. اس طرح اگر آپ سپر ڈیلیگیٹس کے یوز سے ڈیلیگیٹ کی ایشو ہو تو پاکستان کا سینٹ کا الیکشن ہی ختم ہو جائے, وہ سارے نان ڈیموکریٹ ہے اس طرح, تو یہ تو خیر کوئی سینس نہیں ہے. ہاں, دوسری جو آپ نے بات کی ہے کہ یہ جو ڈیلیگیٹس ہوتے ہیں نارملی, یس دس از ہاؤ اٹ ہیپنز, کہ یہ لوگ بیٹھے رہتے ہیں اور دے ڈونٹ ووٹ نارملی انٹل انلیس دے سی اے کلیئر پکچر فرام سم ون, اور وہاں پہ جا کر کے یہ اپنے آپ کو ڈکلیئر کرتے ہیں. لیکن ود ہلری کلنٹن دس از ویری کیا اس کو بولتے ہیں اور آؤٹ آف آرڈنری کے بھی اس کے ہلری کلنٹن کے خاص فرام دا گیٹ گوئنگ یہ لوگوں نے اپنا سپر ڈیلیگیٹس نے بولا کہ جی دے آلریڈی کاسٹڈ دیئر ووٹ فار ہلری کلنٹن. سو یس, ایک چیز ہے اس کی کہ یہ چینج اب بھی ہو سکتے ہیں. اب یہاں تک کہانی ہے کہ اس کا چینج ہونے کا کس حد تک, تو آپ اگر برنی سینڈر کی سچویشن کو اگر دیکھیں تو آپ کو کبھی بھی نہیں لگے گا کہ ریکارڈ لیس وٹ برنی ول ناٹ ٹیک اینی آف دیز سپر ڈیلیگیٹس. اٹس جسٹ لائک جیسے ڈونلڈ ٹرمپ ہے, ایون دو پاپولر ووٹ لے کر کے ہی از دا گائے, لیکن اس کے باوجود جو اسٹیبلشمنٹ ہے سپر ڈیلیگیٹس از لائک اسٹیبلشمنٹ آف this side, جو establishment of Republican side ہے, وہ اس میں دو sitting president نے اس کو endorse کرنے سے منع کرتی ہے, which is more or less the same thing.
بالکل صحیح ہے, آپ نے بڑی اہم بات کی, کیونکہ اس وقت ہم بھی جانتے ہیں کہ ڈونلڈ ٹرمپ کے لیے بڑا مشکل ہے کہ وہ اپنے آپ کو منوائیں. اور دلچسپ بات یہ ہے کہ برنی سینڈرز اور ڈونلڈ ٹرمپ دونوں کو آؤٹ سائڈرز کہا جاتا ہے, جو کہ واشنگٹن سے ہٹ کے بہت ساری باتیں کر رہے ہیں. طلعت رشید, اسی سلسلے میں ہمیں بتائیے کہ ہمیں معلوم ہے کہ کل ڈونلڈ ٹرمپ اور اسپیکر پال رائن کی کوئی ملاقات ہونے جا رہی ہے. آپ سمجھتے ہیں کہ ریپبلکن اسٹیبلشمنٹ آخر کار ڈونلڈ ٹرمپ کو قبول کر لے گی؟ جی طلعت رشید کہا جا رہا تھا کہ وہ شکاگو سے ہمارے ساتھ لائن پر ہیں. طلعت رشید آپ ہمارے ساتھ ہیں؟ اچھا, ان کو ہم دوبارہ ڈائل کرتے ہیں. لیکن آپ بتائیے طاہر جاوید, کیونکہ ہم دونوں پارٹیز کے بارے میں بات کر رہے ہیں, کیا ریپبلکن پارٹی, جس طرح سے آپ بھی جانتے ہیں کہ اس وقت مضر ہے کہ بہت ساری باتیں ہیں انہیں ڈونلڈ ٹرمپ کے بارے میں پسند نہیں ہیں, آپ سمجھتے ہیں کہ ان کو آخر کار ان کو قبول کرنا ہوگا؟
آپ کو علیحدہ کیا اور الیکشن سے, تو ہم سمجھ رہے تھے کہ یہ کوئی اسٹیبلشمنٹ کا معاملہ ہے کہ بھی آپ لیٹس گیٹ اے چانس ٹو گیٹ دا پارٹی یونائٹیڈ آن ڈونلڈ ٹرمپ. لیکن پھر اس کے بعد کروز نے خود انڈورس کرنے کے لیے ہی جسٹ سیڈ ہی از ناٹ گوئنگ ٹو دی کنونشن ایدر. تو یہ چیزیں ایکچولی پاپولر ووٹ لے کر کے سم ہاؤز Donald Trump managed to get the results to the level where he's at right now, and he is the only guy. Lekin mera jo mujhe jo nazar aa raha hai ki Donald Trump ko support nahi milegi, at least half of the establishment ki taraf se usko support nahi milegi, aur bada difficult hoga bahut sari states ke andar Donald Trump ko, aur aisi aisi states ke andar jaise ye dono
प्रेसिडेंट सिटिंग जो फॉर्मर प्रेसिडेंट बुश सीनियर एंड जॉर्ज बुश, इन दोनों ने तो हालांकि रिपब्लिक स्टेट टेक्सास स्टेट रिपब्लिकन स्टेट है, उसके बावजूद इस तरह की एंडोर्समेंट ना मिलने की सूरत में डोनाल्ड ट्रंप को इस तरह की रेड स्टेट के अंदर पे इशू खड़े हो जाएंगे।
अच्छा, और जी जी हमारे पास तो, बहुत कम वक्त है। तलत रशीद, आपको हमारी आवाज आ रही है इस वक्त? तलत रशीद,
आवाज आ रही है मुझे।
अच्छा जी, तो यही हम सवाल उठा रहे हैं कि डोनाल्ड ट्रंप आप जानते हैं कितने गैर मकबूल हैं अपनी ही पार्टी में, और वो इसलिए क्योंकि वो एक बिलियनेयर सनतकार हैं और ऐसी ऐसी बातें कर रहे हैं जो कि वॉशिंगटन के लिए जो है काबिल कबूल नहीं है। आप समझते हैं कि आखिरकार रिपब्लिकन इस्टेब्लिशमेंट उनको मानेगी, उनको अपना उम्मीदवार नामजद करेगी?
जी हाँ, देखिए ना, कल जो मीटिंग हो रही है पॉल रायन के साथ, आई थिंक इसका मकसद यही है कि डोनाल्ड ट्रंप को ये थोड़ा सा मोल करेंगे कि ठीक है, जो जो तुमने बातें की हैं पहले उसको थोड़ी अपनी टोन को चेंज करो और बी लाइक अ प्रेसिडेंशियल कैंडिडेट। तो ये अब देखिए ना, काफी जो सेनेटर्स वगैरह जो इसके खिलाफ है अब आहिस्ता आहिस्ता उनकी फेवर में आ चुके हैं, इवन दो दोनों बुश जो है उन्होंने इनको एंडोर्स नहीं किया, लेकिन डोनाल्ड ट्रंप के पास बहुत से पॉपुलर वोट हैं और पब्लिक ओपिनियन जो है वो बहुत काउंट करती है, और रिपब्लिकन पार्टी भी ये नहीं चाहेगी कि एक आदमी जो है ही अर्न्ड the seat of becoming a president, तो वो ये नहीं चाहेंगे कि इतने सारे लोगों की बात को ना माने और किसी दूसरे को अपॉइंट कर दें। दूसरी बात ये है कि कोई रिपब्लिकन पार्टी वाले ये भी नहीं चाहेंगे कि हिलरी क्लिंटन आए और चार साल और डेमोक्रेट्स के जो है उनके साथ उनको बर्दाश्त करना पड़े, आठ साल तो ओबामा के हो चुके हैं, तो देयर्स अनदर चेंज। फिर ये है कि जो बर्नी सैंडर्स के वोटर्स जो हैं उन्होंने ये कहा है कि अगर बर्नी सैंडर्स को वोट नहीं मिलता जो प्रेसिडेंशियल उसके लिए, तो वो ये कोशिश करेंगे कि वो अपने वोट जो है वो डोनाल्ड ट्रंप को देंगे। तो डोनाल्ड ट्रंप हर तरफ से जीतने
लेकिन तलत रशीद, आप भी जानते हैं कि बैन अल-अख़वामी सिफारतकारी बहुत अहम है। अब जिस तरह से डोनाल्ड ट्रंप ने मोहम्मद सादिक को कहा, जो कि लंदन के मेयर हैं, कि आपको तो मैं आने दूंगा मुल्क में, बाकी जो मुसलमान हैं उन पर पाबंदी लगाई जाएगी, इस तरह की बातें जो हैं वो कब रिपब्लिकन पार्टी कबूल करेगी?
नहीं नहीं, बिल्कुल मैं आपकी बात से एग्री करता हूँ, जो उसने स्टेटमेंट दी है वो गलत थी। आई थिंक वो उसको दोबारा वो असल में उनका जो कहने का मकसद था शुरू में वो यही था कि जो मुसलमान यहाँ पे आते हैं और वो जो टेररिज्म फैलाते हैं उनकी फेवर में नहीं है। उसने ये नहीं कहा कि अभी मतलब इसराइल के खिलाफ बोल, लेकिन उसका ये कहने का ये मकसद था। आई थिंक उसको जरा फ्रेज करने में जरा मसला होता है, वो ऐसी बात कह देता है, लेकिन देखिए ना, सख्ती तो अभी भी है मुसलमानों पे। ओबामा के दौर में क्या हुआ, कुछ भी, अभी एयरपोर्ट्स वगैरह पे देखें आप, हमारे जो भी मुसलमान नाम आता है उसको वैसे बिठा देते हैं। तो ये कोई नई चीज नहीं है जो डोनाल्ड ट्रंप कह रहे हैं, ये तो ऑल द वे चल रहा है और ये एस्टेब्लिशमेंट करती है। ये प्रेसिडेंट तो खैर अभी है, लेकिन ये जो जो इनके कानून बने हुए हैं इनको ये लोग चेंज थोड़ी करेंगे। हाँ, ये है कि अनलेस कि हम मुसलमान अपने आप को यकजा करें और इस मौजू पे जो है वो कांग्रेसमैन सेनेटर से बातें करेंगे, ठीक है जी, हम पे ये क्यों हो रहा है, हम कोई हम वी आर पीस लविंग पीपल, तो ये चीजें जो है ये हमारा काम है जो हम लोग हम लोग अभी भी पीछे हैं, हम लोगों ने इतना मार्का नहीं किया जो हमें करना चाहिए था।
अच्छा, बहुत शुक्रिया। हमारे साथ थे रिपब्लिकन पार्टी के और डोनाल्ड ट्रंप के हामी तलत रशीद, जो शिकागो में होते हैं, और हमारे साथ थे ताहिर जावेद, जो डेमोक्रेटिक पार्टी और क्लिंटन के हामी हैं। बहुत शुक्रिया और खुदा हाफिज़। इसके साथ ही जहां रंग को समेटते हैं, वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूं नफीसा हूद भाई, सुनने का शुक्रिया और खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।